This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
सुस्वागतम श्रोताहरू, सम्पूर्ण श्रोताहरूमा सन्ध्याकालीन नमस्कार गर्दै आजको कार्यक्रम भोइस अफ साङ्गिला शुरू भइसकेको छ। सधैँको आइतबार ठिक 6:30 बजे र अहिलेसम्म यहाँहरूले सुन्नुभयो कार्यक्रम यो संसार। हाम्रा यो संसारका साथीहरू यहाँ, साथी इन्द्र अधिकारीजी यहाँबाट बाहिर निक्लिसक्नु भएको छ भने अबको यहाँहरूले एक घन्टासम्मका लागि भोइस अफ साङ्गिला यहाँहरूले सुन्न सक्नुहुनेछ। र श्रोताहरू सधैँको आइतबार चाहिँ 21 बेला अर्थात् 36 बजे भोइस अफ साङ्गिलाका प्यारा श्रोताहरूमा झिरोडी रिलेट 101.5 MHz तरङ्ग मार्फत नेपलिस कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गिलामा यहाँहरू माझ विविध रोचक रमाइला जानकारी लिएर मिठा मिठा गीत संगीतका साथमा सूचना समाचार साहित्य खेलकुद प्रविधि स्वास्थ्य शिक्षा रमाइला प्रस्तुतिका कोषहरू लिएर यहाँहरू माझ म आइसकेको छु यहाँहरूकै रेगुलर होस्ट खगेन्द्र 226 श्रृङ्खलामा। र श्रोताहरू हामी कार्यक्रमको दौडानको सुरुमै छौँ भन्दा पनि श्रोताहरू म एक्लै छु आज श्रोताहरू स्टुडियोमा र सहकर्मी साथीहरू सञ्जयजी र नवीनजी आफ्नो कार्य व्यस्तताका कारणले गर्दाखेरि उहाँहरूले मलाई जानकारी गराउनु भएको थियो कि आज अलिक व्यस्त त छु र भनेर चाहिँ उहाँले पूर्व जानकारी भएको हुँदा म आज यहाँहरूलाई सकेसम्म साथ दिन आइसकेको छु। र श्रोताहरू तपाईँहरूलाई यो जानकारी पनि गराइहालौँ कि तपाईँहरूको कुनै कार्यक्रम गर्दै हुनुहुन्छ, कुनै लेख रचना, कुनै भेला आयोजना गर्दै हुनुहुन्छ भने कहाँ गर्दै हुनुहुन्छ, कहिले गर्दै हुनुहुन्छ र कसले गर्ने आयोजना गरे हो त्यो सबै भोइस अफ साङ्गिलामा इनबक्स गर्नुहोस्, फेसबुकमा या त इमेल गर्नुहोस्, त्यो यहाँहरूमा हामी भोइस अफ साङ्गिला मार्फत प्रस्तुत गरिदिनेछौँ। र श्रोताहरू हामीलाई पनि भोइस अफ साङ्गिलाको लाइभ नभएर पनि हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ र यसका लागि यहाँहरूले www.radio.adelaide.edu.au मार्फत पनि हामीलाई संसारभर सुन्न सक्नुहुन्छ। र श्रोताहरू कार्यक्रमको सुरुमा हामी सदाजी कार्यक्रमको पहिलो सेगमेन्ट अन्तर्गत आजको पञ्चाङ्गबाट सुरुवात गर्ने अनुमति चाहन्छु। र आज मिति विक्रम सम्वत 2070 साल चैत्र 16 गते कृष्ण पक्षको औंसी तिथि आज आइतबार, नेपाल सम्वत 1134 तदनुसार ईस्वी सन् 2014 मार्च महिनाको 30 तारिक यानि कि मार्च महिनाको आजको अन्तिम कार्यक्रम रहेको छ। र श्रोताहरू सधैँको कार्यक्रमको जुन सांकेतिक कौशली अन्तर्गत राख्ने क्रममा आज भने पहिलो सेगमेन्ट अन्तर्गत राष्ट्रिय गानबाट शुभारम्भ गर्ने अनुमति चाहन्छु। जुन राष्ट्रिय गान रहेको छ स्वर्गीय गायक नातिकाजी जुन गीत यस्तो रहेको छ, स्वीकार्नुहोस् यो गीत।
नेपाली हामी रहौला कहाँ, नेपालै नरहे नेपालै नरहे, उचाइ हाम्रो झुलिन्छ कहाँ, हिमालय नरहे हिमालय नरहे। टुक्रा हिमालय हिराको माटो र पानी पहिलो धान, धरती का छोरा को ये कहाँ बाट संसार हेर छो समझा लेना रहे समझा लेना रहे समझा लेना रहे दसैं राती हार रमैलो हमरो छुटकार ख्याली ले हृदय हमरो झुरमुराउँछ जितको जाली ले बैसको तालमा नाचौला कहाँ मादलै नारहे मादलै नारहे मादलै नारहे कति राम्रो बिहानी पख धामको रेखी हो सभ्यता पहिलो संसारमा पहिलो हिमाल देखी हो बुझौला कहाँ पूर्वको पहिलो उज्यालै नारहे उज्यालै नारहे उज्यालै नारहे नेपाली हामी रहौँ न कहाँ नेपालै नारहे
नेपालै कहाँ नरहे भन्दै थिए गायक स्वर्गीय नाति काजी र यो राष्ट्रिय गानबाट पुनः स्वागत छ यहाँहरूलाई कार्यक्रम भइसक्यो साङ्गेलामा पुनः स्वागत गर्दै कार्यक्रमको दोस्रो कोसेली अन्तर्गत यहाँहरूलाई म राख्न जाँदैछु. आज नेपालमा घोडे जात्रा मनाइँदैछ. यसै सन्दर्भमा मैले यो नेपाली नागरिक न्युजबाट मैले सभार गरेको छु. श्रोताहरू, प्रत्येक वर्ष जस्तै चैत्र कृष्ण औँसीको अवसरमा आइतबार राजधानीमा घोडे जात्रा मनाइँदैछ. जनविश्वास अनुसार प्राचीन कालमा काठमाडौँको टोणीखेलमा रहेको एउटा रूखमा बास गर्ने गुरु मापा नामको राक्षसले शहरका बालबालिकालाई खाने गरेछ. आफ्ना बालबच्चा खाने गरेपछि पीड़ित शहरवासीहरूले विभिन्न उपायले त्यसलाई मारेछन्. तर मारे पनि उसको प्रेत आत्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने डरले प्रत्येक वर्ष घोडे जात्रा गरी त्यस राक्षसको आत्मालाई घोडाको तापले कुल्चाएर दबाउने गरिएको जनविश्वास छ. घोडे जात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यका प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ. जात्राकै अवसरमा नेपाली सेनाले काठमाडौँको सैनिक मन टोणीखेलमा प्रत्येक वर्ष घोडे जात्राको विशेष कार्यक्रम आयोजना गर्दै आएको, यस वर्ष पनि उक्त कार्यक्रम गर्ने तयारी गरेको छ. राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा उच्च अधिकारी सरकारी अधिकारीहरूको सहभागिता रहने सो कार्यक्रममा घोडे जात्राका विभिन्न दृश्यहरू देखाइनेछन्. जात्राको अवसरमा काठमाडौँमा नेवार समुदायले घर घरमा आफन्तजन बोलाएर उत्सव मनाउने परम्परा समेत रहिआएको छ. चैत्र कृष्ण औँसीका दिनमा टोडी खेलका साथै पाटन बालकुमारीमा पनि एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइने प्रचलन रहेको संस्कृतिविद हरिराम जोशीले बताउनु भएको छ. उहाँका अनुसार नेपालमा कहिलेदेखि घोडे जात्रा मनाउन थालिएको हो भन्ने तथ्यगत प्रमाण नभए पनि टोडी खेलमा मनाइने घोडे जात्राको क्रम 15 वा 16 शताब्दीदेखि मनाउन थालिएको हो भन्ने, पाटनको घोडे जात्रा 17 शताब्दीदेखि तत्कालीन राजा सिद्धि नरसिंह मल्लको पालादेखि मनाउन थालिएको हो. श्रोताहरू, यो घोडे जात्राको सम्बन्धमा निकै धार्मिक प्रसङ्ग रहेको छ. मैले यहाँहरूमा यो राखे, यहाँहरूले पक्कै पनि यो नेपालमा रहँदा तपाईँहरूले हेर्नुभएको टेलिभिजनबाट र तपाईँले पनि अनलाइन नेपालमा अहिले जुन घोडे जात्राको बारेमा हेर्न सक्नुहुनेछ. श्रोताहरू, हामी कार्यक्रममा विविध रोचक जानकारी दिँदै दिन्छौँ र यहाँहरूमाझ पनि कुनै यस्ता कोसेलीहरू भए हामीलाई इन्भल्भ गर्नुहोस्. हामी तपाईँका कोसेलीमाझ रेडियो एडलेट मार्फत भोइस अफ साङ्गेलाको आवाज मार्फत यहाँहरूको माझ हामी राख्ने कोसिस गर्नेछौ. र श्रोताहरू यसै गरी हामी विविध जानकारी धार्मिक आर्थिक सामाजिक राजनीतिक पनि कुरा गर्छौँ। यसै क्रममा म यहाँहरूलाई एउटा यस्तो प्रसङ्ग राख्न चाहन्छु कि अलिक थोरै फरक प्रसङ्ग। हामी दैनिक रूपमा यात्रा गर्छौँ, तर यात्रा गर्दा हामीलाई चाहिने आवश्यक कागजपत्र के हुन् त? हामीलाई अस्ट्रेलियाको कुरा सन्दर्भमा कुरा गर्नुपर्दा हामीलाई पर्थमा हामी वालेट बोक्छौँ, पर्स बोक्छौँ, पैसा बोक्ने ब्याग बोक्छौँ। त्यो ब्याग भन्नाले वालेट पर्स जुन पछाडि गोजीमा छोरा मान्छेले बोकिन्छ भने केटीले कहिले हातमा कहिले सानो झोलामा बोक्ने चलन छ। तर श्रोताहरू कस्तो बोक्ने त, कस्तो रङको, कस्तो राम्रो हुन्छ, कस्तो तपाईँलाई सुहाउँछ? तर तपाईँ आफ्नै व्यक्तिलाई मात्रै सुहाएर पनि भएन, अरूले देख्दा पनि सुहाउनु पर्यो। तपाईँको जन्म कुण्डलीको आधारमा पनि तपाईँको जुन पर्स जुन वालेट जुन पैसा बोक्ने ब्याग तपाईँको जन्म कुण्डलीको आधारमा पनि हुनुपर्ने हुन्छ। त्यसै गरी हिन्दू धर्मका ज्योतिष शास्त्रहरूलाई महत्त्वपूर्ण स्थान राख्ने गरिन्छ। त्यसै गरी हामी जनविश्वास पनि रहिआएको छ अहिलेसम्म नै। ज्योतिष शास्त्रका हिसाबले हामीमध्ये धेरैले काम गर्ने हिँड्ने बानी गर्छौँ। ज्योतिष शास्त्रका अनुसार फरक फरक राशिका मानिसहरूले अवस्थामा फरक फरक रहने विश्वास गरिन्छ। ज्योतिष शास्त्रमा ग्रह तथा राशि अनुसार कसरी हिँड्ने, कसरी जीवन सहज रूपले चल्छ भन्ने सम्मका कुराहरू पनि गर्ने गरिन्छ। ग्रहको अशुभ प्रभावबाट बचेर सहज जीवनका लागि पनि ज्योतिष शास्त्रको मद्दत दिने गरिन्छ। ग्रहको अशुभ प्रभावलाई कम गरेर सकारात्मक फल प्राप्त गर्नका लागि हामीले प्रयोग गर्ने वस्तुहरू पनि विचार गरेर प्रयोग गर्नुपर्ने हुन्छ। त्यसैले श्रोताबिन, हामीसँग भएका वस्तुहरूले पनि हाम्रो आर्थिक अवस्थालाई प्रभाव पार्न सक्छ। पैसा राख्नका लागि प्रयोग गरिने पर्सले या कि तपाईँको वालेट पनि मानिसको आर्थिक अवस्थालाई असर पार्ने ज्योतिष शास्त्रमा बताइन्छ। यसका लागि पनि राशि अनुसारका पर्स प्रयोग गर्नु फाइदाजनक हुने बताइएको छ। त श्रोताहरू, तपाईँ कुन राशि, तपाईँ आफ्नो राशि याद गर्नुहोस् र तपाईँ कलम र सानो कागजको टुक्रा लिएर बस्नुहोस्। तपाईँ कुन राशि तपाईँ आफै याद गर्नुहुन्छ र तपाईँलाई कस्तो पर्स बोक्दा फाइदा हुन्छ र बेफाइदा हुन्छ तपाईँ आफै मनन गर्नुहोस्। म यहाँ भन्दै जान्छु, तपाईँहरूले मनन गर्दै जानुहोस्, याद गर्दै जानुहोस्, सुन्दै जानुहोस् श्रोताबिन। र पहिलो राशि रहेको छ मेष राशि। जो यो राशिका मानिसहरूले रातो रङको पर्स राख्नु राम्रो मानिन्छ। त्यसो हुनाले राम्रो मानिन्छ भन्नाले, अब तपाईँ मेष राशिको श्रोताले चाहिँ रातो बोक्नु भयो भने चाहिँ डलर चाहिँ निकै हुन्छ है श्रोताहरू, मैले बुझिसकेँ। यो राशिका स्वामी मङ्गल हुन् र मङ्गलको प्रिय रङ रातो हो। रातो रङको पर्स राख्दा यो राशिका ग्रह स्वामीको विशेष कृपा रहने ज्योतिषहरूको भनाइ छ। अब मैले भनेको चाहिँ होइन श्रोताहरू, म ज्योतिषी होइन, तर पनि यहाँ प्रस्तुत पत्रकर्ता भएकोले गर्दा मैले यहाँहरूमा मैले यो कोसेली राखेँ। र यसै गरी अर्को राशि, दोस्रो राशि रहेको छ वृष राशि। त वृष राशिको स्वामी शुक्र हुन्। यो राशिका मानिसहरूले सेतो या चम्किलो चाँदी रङको पर्स राख्नु फाइदाजनक हुन्छ। श्रोताबिन, वृष राशिको लागि यहाँहरूले सुनिहाल्नु भयो। र यसै गरी तेस्रो राशि रहेको छ मिथुन राशि। यो राशिका मानिसका लागि हरियो रङको पर्स विशेष फलदायक हुन्छ। भनेपछि हरियो पर्स बोक्दा चाहिँ तपाईँले डलर निकै बोक्नुहुन्छ है श्रोता। मिथुन राशिको स्वामी बुध ग्रह हो र बुधको प्रिय रङ हरियो हुन्छ। त्यसैले हरियो पर्स बोक्नु मिथुन राशिको लागि फाइदा हुन्छ। त्यसै गरी चौथो राशि रहेको छ कर्कट राशि। यो राशिका स्वामी चन्द्र हो। चन्द्रको प्रिय रङ सेतो, अत उनीहरूले सेतो रङको या कुनै हल्का रङको पर्स राख्नु राम्रो हुन्छ, आफ्नो फाइदाजनक हुन्छ। त्यसैले भएपछि श्रोताहरू, कर्कट राशि हुने श्रोता महानुभावहरूले तपाईँहरूले सेतो रङको पर्स बोक्नु भयो भने पैसा धेरै हुन्छ है श्रोताहरू। सिंह राशिका लागि स्वामी सूर्य हुन्। सूर्य ऊर्जाको प्रतीक हो। यो सूर्यको प्रिय रङ रातो पहेँलो हो, दुईटा हुनसक्छ, रातो या पहेँलो। सिंह राशिको मानिसहरूको लागि यो रङमध्ये कुनै एक रङको पर्स राख्नु लाभदायक हुन्छ। अघि मैले माथि भने जुन राशि उल्लेखित माथि भने अनुसार सिंह राशिलाई दुईटा च्वाइस रहेछ, तपाईँ दुईवटा बोक्नुहोस् दुईवटा गोजीमा, एउटा बोक्नुहोस् रातो रङको र अर्को बोक्नुहोस् तपाईँ कुन रङको बोक्नुहोस्, तपाईँ आफ्नै छानी छानी बोक्नुहोस् उता। र सिंह राशिको लागि मैले यहाँ बताएँ, र यसै गरी अर्को राशि रहेको छ कन्या राशि। कन्या राशिका लागि राशिका स्वामी बुध ग्रह हुन्, यो ग्रहको प्रिय रङ हरियो हो। राशिका मानिसहरूको हरियो या हरियो रङको पर्स राख्नु राम्रो हुन्छ, र कन्या राशिका लागि हरियो रङ विशेष भनेको छ ज्योतिष शास्त्रमा, र हरियो रङको पर्स बोक्नुहोला। यसै गरी तुला राशि, यो राशिका मानिसहरूले सेतो रङको पर्स राख्नु राम्रो हुन्छ, ल प्राय गरी सेतो रङको रङ पर्स बोक्नु राम्रो हुन्छ तुला राशिको लागि। यसै गरी वृश्चिक राशि, वृश्चिक राशिका स्वामी मंगल हो, यो राशिका मानिसहरूले रातो रङको पर्स बोक्नु उचित मानिन्छ, भनेपछि रातो रङ बोक्नु होला है वृश्चिक राशिहरूका श्रोता महानुभावहरूले। यसै गरी धनुराशि हुने महानुभावहरूले धनुराशिका स्वामी ग्रह बृहस्पति हुन्, देवगुरु बृहस्पतिको प्रिय रङ पहेँलो हो, ल पहेँलो रङ धनुराशि हुने श्रोताहरूले पहेँलो पर्स रोजाई गर्नुहोला, अनि त्यसमा तपाईँको डलर धेरै दिनसम्म अडिरहन्छ। यो मानिसहरूले पहेँलो रङको पर्स राख्नु फाइदाजनक हुनेछ। यसै गरी मकर राशि हुने सम्पूर्ण श्रोताहरू, मकर राशिका मानिसहरूका लागि निलो या कालो रङको पर्स राख्नु राम्रो हुन्छ। श्रोता म पनि मकर राशि परे, मैले चाहिँ कालो बोकेको छु। र अर्को राशि रहेको छ कुम्भ राशि, जुन मानिसहरूको लागि जुन कुम्भ राशिहरूका लागि कालो या निलो रङ पर्स बोक्नु फाइदा हुन्छ भनेर बताइएको छ। यसै गरी अन्तिम राशि रहेको छ मीन राशि, त मीन राशिका स्वामी बृहस्पति हुन्, बृहस्पतिको प्रिय रङ पहेँलो हो, यसकारण मीन राशि हुने सम्पूर्ण श्रोताहरूले पहेँलो रङको पर्स राख्नु राम्रो हुन्छ। श्रोताहरू मैले यो विविध आफ्नो तपाईँहरूको वालेट, किनभने हामी जति पनि पैसा बोक्नुपर्ने हुन्छ, हामीलाई यात्रा गर्दा या चाहिँ हामी किनमेल गर्दा, हामी जहीँ बजार खाएर जाँदा हामीलाई पर्सको आवश्यकता पर्छ नै, पैसा बोक्नुपर्ने हुन्छ। त्यसले गर्दा कुन रङको पैसा वालेट बोक्दा या पर्स बोक्दा तपाईँलाई फाइदा हुन्छ, मैले यो जानकारी गराएँ। श्रोताहरू तपाईँसँग पनि यस्ता कुनै जानकारी छन् भने यहाँहरूलाई हामी अनुरोध गर्छौँ फेसबुक पेजमा इन्भाइट गर्नुहोस्, तपाईँको सरस्वती हामी रेडियो एडलेटबाट सरस्वती वाचन गरिदिनेछौँ। र श्रोताहरू अबको मैले यो जानकारी गराएँ श्रोताहरू, र अबको यो बसाइमा अर्को दोस्रो साङ्गीतिक कोसेली यहाँहरूमा राख्न जाँदैछु, जुन गीत रहेको छ मेरो जीवन सुगम पोखरेलको आवाजमा, यो गीत स्वीकार्नुहोस्, यो गीत यहाँहरूका लागि। श्रोताहरू जुन अहिले गीत भयो यो प्राविधिक गडबडीको कारण यो गीत बुझ्न गयो, यसका लागि यहाँहरूलाई म अर्को एउटा लेख र पढ्न जाँदैछु, जुन रहेको छ नेपाल आज नेपालमा पत्रकार महासङ्घको 39 स्थापना दिवस। नेपाल पत्रकार महासङ्घले 59 स्थापना दिवस अवसरमा आज आइतबार बिहान राजधानी लगायतका देशका विभिन्न जिल्लामा प्रभात फेरी र्याली कार्यक्रम आयोजना गरेको छ। काठमाडौँमा बबरमलबाट सुरु भएको प्रभात फेरी नयाँ बानेश्वरमा पुगे, कोर सभामा परिणत भएको थियो। कोर सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शिव गाउँले 2,50,00,000 नेपाली जनमार्फत संविधान सभामाथि संचार क्षेत्रबाट निगरानी राखिने बताउनुभयो। अध्यक्ष गाउँले लोकतन्त्र र नागरिक अधिकारका लागि लड्दै आएको पत्रकार महासंघले 1 वर्षभित्र लोकतान्त्रिक संविधान जारी गर्न संविधान सभालाई निरन्तर दबाव दिने उल्लेख गर्नुभयो। कार्यक्रममा महासंघका पूर्व सभापति हरिहर बिराईले वर्तमान राजनीतिक संक्रमण काललाई जतिसक्दो चाँडो छुट्याउन 1 वर्षभित्र नयाँ संविधान जारी गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेल, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्य लगायत संचार सम्बन्धी विभिन्न संघ संगठन र संचारकर्मीको सहभागिता रहेको थियो। यसैबीच नेपाल बाणी रेडियो नेटवर्कमा कार्यरत पूर्व पत्रकारले आफूले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै शनिबारदेखि शुरू गरेको रिले अनसन आज पनि जारी राखेका छन्। उनीहरूले सो आस्थाको अनाम नगर स्थित कार्यालयमा तालाबन्दी र धरना जारी राखेका छन्। समस्या समाधानका लागि आज महासंघको पहलमा वार्ताको तयारी भइरहेको छ। श्रोताहरू, मैले यो नेपाल पत्रकार महासंघको जुन 59 औं स्थापना दिवसको उहाँहरूले नेपालमा जुन हुन गइरहेको जुन पत्रकारको यो जुन भेला जुन आयोजना यहाँहरूलाई पस्कन चाहे श्रोताहरू र श्रोताहरू, अबको यो पर्खाइमा यहाँहरूलाई मैले अर्को एउटा गीत राख्न चाहँदैछु। जुन गीत रहेको छ सुगम पोखरेलको आवाज, जुन पूर्व उद्घोषित गीत मैले यहाँहरूलाई राख्न चाहे र यहाँहरूलाई यो गीत स्वीकार्नुहोस्। यो गीत
नेपाली हामी रहौला कहाँ, नेपालै नरहे नेपालै नरहे, उचाइ हाम्रो झुलिन्छ कहाँ, हिमालय नरहे हिमालय नरहे, तराई हाम्रो सुनका टुक्रा हिमालय हिराको, माटो र पानी पहिलो धान धरतीका छोराको।
श्रोताहरू, मैले यो गीत पुनः यो गीत बजेको छ प्राविधिक गडबडीका कारण यहाँहरूलाई मैले यो गीत सुनाउन सकेको छुइनँ। जुन यो गीत पूर्व गीत मैले प्राविधिक गडबडीका कारण मैले सुनाउन सकिनँ, यहाँहरूको लागि क्षमा चाहन्छु। र यो गीत अब अर्को गीत बज्दैछ यहाँहरूको लागि, जुन गीत रहेको छ राजेश पायल राईको आवाजमा अर्जुन सापकोटाको सङ्गीतको, सुन्नुहोस् यहाँहरूको लागि यो गीत।
मिठो एक राते दही हे नि हो हर पे मा जमाको, की लाग्छ मलाई सबन्दा मिठो हे नि हो नि हो तिमीले बोलाको, की लाग्छ मिठो एक राते दही करुआ, धानैमा रोप्नु
श्रोताहरू, कार्यक्रम वैशव साङ्गेलामा पुनः स्वागत छ श्रोताहरू। र अहिले सुन्नुभयो जुन राजेश पायल राईको आवाजमा रहेको जुन एल्बम अनावरणबाट। र श्रोताहरू, हामी यस्तै विविध समाचार रोचक जानकारीहरू लिएर आउने गर्छौं। र अहिले सुनिरहनु भएको छ रेडियो 101.5 मेगाहरुको तरंग अन्तर्गत वैशव साङ्गेला। र हरेक आइतबार आउने गर्दछ साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म। र हामीलाई अन्य पनि सुन्न सक्नुहुन्छ, यसको लागि हाम्रो वेबसाइट अनलाइनमा पनि, डिजिटल अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। र यसका लागि हाम्रो वेबसाइट रहेको छ www.radio.lj.edu.au मा पनि हामीलाई संसारभर सुन्न सक्नुहुनेछ। र श्रोताहरू, हामी कहिले काहीँ सामाजिक कुरा गर्छौँ, कहिले राजनीति, कहिले आर्थिक, कहिले स्वास्थ्य, कहिले विज्ञानको कुरा गर्छौँ। यसै गरी मैले छोटो यहाँ राजनीतिक कुरा गर्न चाहे, मुलुकमा छिट्टै प्रगतिको दिशामा लम्किँदैछ प्रधानमन्त्रीले भन्नुभएको जुन शीर्षकमा यहाँहरूलाई नेपाल समाचारबाट मैले साभार गरेको यो लेखलाई यहाँहरूमा राख्न जानेछु। प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्र आर्थिक रूपले कमजोर भएकाले विकासमा सधैँ सबैको हातेमालो जरुरी रहेको बताएका छन्। गृहनगर आएका कोइरालाले नेपाल प्रेस युनियन बाँकेले आइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा शान्ति स्थायित्व र विकासका लागि गतिविधिमा कलम चलाउन संचारकर्मीलाई आग्रह गरे। पत्रकार साथीहरूलाई म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। उनले भने, तपाईँहरूले नकारात्मक कुराभन्दा पनि शान्ति, स्थायित्व र विकासलाई आफ्नो संचार माध्यममा ल्याइदिने गर्नुहोस्। सबै दलहरूबीच एक वर्षमा संविधान बनाउने र छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउनेमा लगभग सहमति भइसकेको दावी गर्दै काँग्रेस सभापति कोइरालाले यो गहन जिम्मेवारीलाई अब कसैले रोक्न नसक्ने ठोकुवा गरे। मुलुक अब छिट्टै नै प्रगतिको दिशामा लम्किँदैछ। उनले भने, यहाँ लगानी गर्न थुप्रै आतुर छन्। सिङ्गो निजी क्षेत्रले पनि ठूलो आशा गरेको छ। मुलुकमा पर्याप्त बेरोजगारी समस्या समाधान गर्न सबै दल एकजुट हुनुपर्ने कोइरालाको भनाइ थियो। कृषि, जलस्रोत लगायतका लगानी भित्राउने र युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने उनले जोड दिए। आगामी जेठभित्र स्थानीय निकायको निर्वाचन हुन जानकारी दिँदै कोइरालाले भने, जेठभित्र चुनाव गराउन निर्वाचन आयोग पनि तयार रहेकाले कुनै समस्या छैन। बाँकेमा निर्माणाधीन सिक्टा सिंचाई आयोजना र बर्दिया स्थित बबई सिंचाई आयोजनाको निरीक्षण गरेका प्रधानमन्त्री कोइरालाले दुवै आयोजनाबाट बाँके र बर्दियाका किसानको भविष्य कोर्ने बताए। सिंचाईको काम अबको दुई वर्षभित्र सम्पन्न गर्नुपर्छ। यी दुवै आयोजनालाई सरकारले प्राथमिकता दिन्छ। उहाँले पस्ट्याउँदै भने, संचारकर्मीले सोधेको जिज्ञासामा प्रधानमन्त्री कोइरालाले संवैधानिक अङ्गका प्रमुखहरूको नियुक्त, राजदूतको नियुक्ति प्रक्रिया र संविधान सभाका 26 जना सभासदको मनोनित प्रक्रिया एक हप्ताभित्र टुङ्ग्याउन तयारी भइरहेको जानकारी दिनुभयो। श्रोताहरू, जुन नेपालको जुन पछिल्लो राजनीतिक विषयमा प्रधानमन्त्री सुशील कोइरालाले दिनुभएको छोटो अभिव्यक्ति या जुन वक्तव्य पत्रकार सम्मेलनमा दिनुभएको, आफ्नो गृहनगरमा दिनुभएको यो छोटो जानकारीपछि कार्यक्रममा पुनः स्वागत गर्दै कार्यक्रमको अर्को साङ्गीतिक कोशीले राख्न चाहन्छु। श्रोताहरू, जुन मैले पूर्व उद्घोषित गरेको उद्घोषित गरिसकेको छु गीत थियो जुन सुगम पोखरेलको आवाजमा मेरो जीवन स्वीकार्नुहोस् अहिलेलाई यो गीत, त्यसपछि यो पुनः गीत, यो गीतपछि पुनः आउनेछु यहाँहरूलाई अरू जानकारी लिएर।
मेरो जीवन यस्तो होस्, मेरो जीवन यस्तो होस्, मेरो जीवन यस्तो होस्, हरेक दिन फरक हो। मेरो जीवन यस्तो होस्, मेरो जीवन यस्तो होस्, मेरो जीवन यस्तो होस्, हरेक दिन फरक हो। वीर व्यथा सबै हराओ, हरेक रात सरस हो। बाँच्न पाऊँ हरेक दिन सबैलाई खुसी पारेर, हाँस्न पाऊँ हरेक छिन गर्वले शिर उठाएर, साँझमा दिनभरिका सुकर्मलाई केलाउँछु, भोलि उठेर गर्ने कामको योजना बनाउँछु। योठमा मुस्कान फैलेर सबैलाई घेरेको होस्, योठमा मुस्कान फैलेर सबैलाई घेरेको होस्। मेरो जीवन यस्तो होस्, मेरो जीवन यस्तो होस्, हरेक दिन फरक हो। कसैलाई कुनै हानि नगरोस् मेरो सहयोग माग्नेले कहिले खाली जानु नपरोस् मेरो कर्मले कसैलाई कुनै हानि नगरोस् मेरो सहयोग माग्नेले कहिले खाली जानु नपरोस् अरुका इच्छामा आफ्नो सबै सपना मिसाइदिन्छु अरूले थाम्न नसक्ने पीर आफै बिसाइदिन्छु दैव दाइना भएर सधैँ मलाई हेरेको हो दैव दाइना भएर सधैँ मलाई हेरेको हो मेरो जीवन यस्तो होस् मेरो जीवन यस्तो होस् हरेक दिन फरक होस् मेरो जीवन यस्तो होस् मेरो जीवन यस्तो होस् मेरो जीवन यस्तो होस् हरेक दिन फरक
कार्यक्रम भैसव साङ्गेलामा पुनः स्वागत छ। कार्यक्रम यहाँहरूको रेगुलर हाउस म खगेन्द्र छु र यहाँहरूलाई साथ दिइरहेको छु र तपाईँ पनि मलाई पक्कै पनि रेडी सुनेर साथ दिइरहनु भएको छ होला भन्ने मैले पूर्ण आशा गर्दै श्रोताहरू अबको क्रममा म कार्यक्रमको लगभग आधा समय मैले यहाँहरू माझ राखिस बिताइसकेको छु भने अब लगभग 25 मिनटको हाराहारीको समय रहेको छ यहाँहरूको लागि यो सङ्गीतमय सन्ध्याकालीन समय बिताउनको लागि र श्रोताहरू म यसै क्रममा अर्को एउटा प्रसङ्ग जोड्न चाहेँ। हालै सवारी दुर्घटनामा परि ज्यान गुमाएकी लोकदोरी गायिका मन्जु महतको सब परिवारले बुझ्न मानेका छैनन्। महतलाई ठक्कर दिने माइक्रो बसले उचित क्षतिपूर्तिको व्यवस्था नगरेसम्म सब नबुझ्ने परिवारले अडान राखेका छन्। क्षतिपूर्ति नपाएसम्म सब नउठाउने भन्दै कलाकारहरू आन्दोलनमा उत्रिएका छन्। हिजो पनि कलाकारहरूले ग्रान्डी अस्पतालमा दोषी लाई कारवाही र क्षतिपूर्तिको माग गर्दै धरना दिएका थिए। आज बिहानै 8 बजे कलाकारहरू ग्रान्डी हस्पिटल पुगी धरना दिएर र्याली गरिरहेका छन्। आफ्नो माग पूरा नभए कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने लोकदोहोरी प्रतिष्ठानले जनाएको छ। मन्जुको मृत्युपछि उनका 2 नाबालक छोरा छोरीका भविष्यका लागि ठक्कर दिने माइक्रोबससँग 30 लाख क्षतिपूर्तिको माग गरेका छन्। त्यसै गरी सरकारसँग मन्जुको दुर्घटना भएको मार्गलाई मन्जु महत मार्ग घोषणा गर्न माग समेत गरेका छन्। यसैबीच घटनाको विषयमा कुरा गर्न जाँदा कलाकारलाई प्रहरीले दुर्व्यवहार गरेको कलाकारहरूले जनाएका छन्। कलाकारहरूको नेतृत्व गर्दै वार्ताका लागि लोकदोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, गायक हेमन्त शर्मा, गायक दुर्गा रायमाझी, गायिका कोमल वाली, संगीत उद्योग संघका महासचिव वसन्त थापा, लोकदोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमाल, गीतकार राजेन्द्र सेनाई लगायतका पीड़ित परिवारका सदस्य सदस्यसहित महाराजगंज स्थित प्रहरी चौकी पुगेका थिए। कलाकार टोलीलाई धम्क्याउँदै दुर्व्यवहार गरेको लोकदोहोरी प्रतिष्ठानले जनाएको छ। समस्या समाधान गर्न हिजो अबेरसम्म वार्ता गरिरहे पनि कुनै सहमति भएको नभएपछि आज थप आन्दोलनको कार्यक्रम गर्नु परेको कलाकारहरूले बताएका छन्। माइक्रोबस व्यवसाय समितिबाट गएको प्रतिनिधि मण्डलले पीड़ित परिवारका माग सम्बोधन गर्ने विषयमा आलताल गरेपछि वार्ता निष्कर्षमा सकिएको छ। यता कलाकारहरूले पनि मृतक महतको परिवारका पक्षमा माइक्रो बसले क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गर्ने भएका छन्। समितिले पीड़ितहरूको माग नसुने कड़ा आन्दोलन गर्ने कलाकारहरूले बताएका छन्। श्रोताहरू, जुन केही दिन अगाडि मन्जु महतलाई माइक्रोबसले ठक्कर दिएको थियो र उहाँ घटनास्थलमै निकै चिकित्सा भएर लगातार हस्पिटल तुरन्त हस्पिटल लगेपछि उहाँलाई जटिल उपचार कक्षमा राखेर उपचार गरेको थियो तर केही त्यसको केही घण्टा पछाडि उहाँको खुट्टो काटिएको थियो जुन मैले पत्र पत्रिका पढेको थिएँ। त्यस पछाडि उहाँलाई उहाँको जुन होसै नआएको र जुन आशा कम हुँदाहुँदै पनि उहाँले मृत्युसँग लड्न सक्नु भएन र उहाँलाई मृत्युले टिप्यो र हामी भोइस साङ्गला तर्फबाट उहाँको जुन मृत्यु भएकोमा हामी मृतक परिवार र उहाँको चिर शान्तिको कामना गर्दै जुन मन्जु महत र पशुपति शर्माले गाउनु भएको गीत यहाँहरूको लागि अब राख्न जाँदैछु। स्वीकार्नुहोस् यो गीत। श्रोताहरु, यो गीत बजेको छैन र म अर्को यहाँहरूलाई अर्को आज प्राविधिक गडबडी भइरहेको छ श्रोताहरू, म फेरि अर्को लेख यहाँहरूलाई राख्न जाँदैछु जुन स्वास्थ्य सम्बन्धी रहेको छ। भनिन्छ नि श्रोताहरू, हामी यहाँहरूलाई जुन हामी जुन राख्ने गर्छौँ नि लेख रचना जुन स्वास्थ्य सम्बन्धी विज्ञान सम्बन्धी समाचार साहित्य हरेक र यसै क्रममा मसँग स्वास्थ्य सम्बन्धी रहेको छ। कुनै कामको सुरुवात गर्नु अघि दही खानाले उक्त काममा सफलता प्राप्त हुन्छ भने जनविश्वास छ। साथै दहीलाई स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ। यसमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ। पाचन सम्बन्धी समस्याका लागि दही निकै राम्रो मानिन्छ। दहीले पाचन प्रक्रियालाई सहज बनाउँछ र भोक पनि राम्रोसँग लाग्छ। यसले भोक लगाउन सक्छ जुन दही खाने तपाईँको बानी छ भने। दुधबाट बनेको दहीको प्रयोग खानामा हजारौं वर्षदेखि भइरहेको छ। यसमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेविन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ। दाँत तथा हाडलाई मजबुत बनाउने क्याल्सियम पनि दुधभन्दा दहीमा 18 गुणा बढी पाइन्छ। त्यसैले जति मैले यहाँ उल्लेख गरेँ यहाँले मनन गर्नुभयो होला। र यसका फाइदा के छन् त श्रोताहरू? पाचन शक्तिमा वृद्धि गराउँछ। पाचन शक्तिमा बढाउनुका साथै गर्मीमा दहीको नियमित सेवन गर्नु शरीरका लागि निकै फाइदाजनक हुन्छ। दहीले रगतको कमी र कमजोरीलाई पनि कम गर्ने गर्छ। दुधले जब दहीको रूप लिन्छ तब दहीमा अल्मियल पदार्थको निर्माण हुन्छ। यसले पाचन प्रक्रियामा मद्दत गर्छ। जुन मानिसहरूलाई भोक कम लाग्छ ती मानिसहरूलाई दही खुवाउने गरे भोक प्रशस्त मात्रामा लाग्ने गर्दछ। यसै गरी पेटको गर्मीमा कमी, यदि तपाईँ पेटमा पोत पोल्छ भनेदेखि चाहिँ पेटको गर्मीमा पनि यहाँलाई जुन दहीले राम्रो गर्नेछ। गर्मीको समयमा दहीको लस्सी बनाएर पिउनाले पेट गर्मी शान्त हुन्छ। दही पिएर घरबाट निस्कँदा लुको खतराबाट पनि कम गराउँछ। यदि तपाईँ गर्मी ठाउँमा बस्नुहुन्छ भने चाहिँ लु जुन तातो हावा चल्छ त्यस ठाउँमा पनि तपाईँलाई दही पिउनु भयो भने त्यसबाट खतरामुक्त हुन सकिन्छ। पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ। यस्तो अवस्थामा दही चामलमा मिसाएर खानाले फाइदा गर्छ। यदि तपाईँ चामल पनि दहीमा मिसाएर खानुहुन्छ भनेदेखि चाहिँ त्यसले राम्रो गर्नेछ। मुटुको समस्यामा फाइदा, यदि तपाईँ मुटुको समस्यामा हुनुहुन्छ, तपाईँको मुटुको समस्या छ भने दहीले के गर्नेछ त? दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता बिरामीको सम्भावनालाई कम गर्ने क्षमता हुन्छ। यसले कोलेस्ट्रोललाई बढाउन मद्दत गर्छ र मुटुको धड्कनलाई सही अवस्थामा राख्न मद्दत गर्दछ। र तपाईँ कोलेस्ट्रोलको बिरामी हुनुहुन्छ भने दहीले बढाउन सक्छ र ठिक्क लिमिटले खानु पर्यो। र तपाईँ प्रेसर ब्लड प्रेसर हाईको बिरामी हुनुहुन्छ भनेदेखि चाहिँ दही खानुभयो भनेदेखि चाहिँ यसले कम गर्न सक्छ। यसै गरी बलियो हाड बनाउन सक्छ दहीले। दहीमा पाइने क्याल्सियम लगायतका कारण दहीको प्रयोगले हाड तथा दाँतलाई मजबुत बनाउन सहयोग गर्छ। शरीरको हाड बलियो भएपछि यसले मांसपेशीलाई बलियो गरी बाँधेर राख्दछ, जसले शरीरलाई थप मजबुत बनाउन सक्छ। जोर्नीको दुखाइमा कमी, तपाईँको जोइन्ट पेन छ भने, जोर्नीको दुखाइ छ भनेदेखि चाहिँ यसले पनि दहीले पनि कम गर्न सक्छ। जोर्नीको दुखाइलाई कम गर्नका लागि दहीको प्रयोग निकै फाइदाजनक हुन्छ। त्यसै गरी दही खानु जोर्नीका लागि धेरै राम्रो हुन्छ श्रोताहरू। र अर्को रहेको छ, तपाईँको यदि मोटो हुनुहुन्न, सिकुटे हुनुहुन्छ, या त तपाईँको तौल कम छ भनेपछि पातलो व्यक्तिहरूले दही, यही दहीमा किसमिस, बदाम, दोकडा मिसाएर खाने गर्नाले तपाईँको तौल बढ्दछ। यसै गरी सौन्दर्य, तपाईँ एकदम राम्रो हुनुहुन्छ, राम्रो हुन चाहनुहुन्छ, तपाईँको रूप राम्रो बनाउन चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईँ दहीको प्रयोग गर्नुहोस्। दही शरीरमा लगाएर नुहाउनाले छाला कोमल र राम्रो हुन्छ। दहीमा कागतीको रस मिसाएर अनुहारमा, घाँटी, हातमा लगाउनाले शरीरको छाला निकै स्वास्थ्य र मुलायम हुन्छ। दहीको लस्सीमा मह मिसाएर पिउनाले पनि सौन्दर्यता निखार आउँछ। श्रोताहरू, मैले यो दही सम्बन्धीको यहाँहरूलाई मैले रोचक प्रसङ्ग मैले राखेँ, र दही तपाईँले दैनिक रूपमा प्रयोग गर्नुहोस्, जति बेला पनि तपाईँ दही पाउनुहुन्छ पसलमा। र यो दहीको प्रसङ्गपछि पुनः कार्यक्रममा स्वागत छ, र अर्को तेस्रो साङ्गीतिक कोसेली राख्न जाँदैछु श्रोताहरू। जुन रहेको छ मैले पूर्व उद्घोषित गीत, मन्जु महत, यो स्वर्गीय गायिका मन्जु महत र पशुपति शर्माको आवाजमा रहेको यो गीत स्वीकार्नुहोस् अहिलेलाई। यो गीतपछि पुनः यहाँहरूमा आउनेछु।
Yeah.
श्रोताहरू अहिले सुन्नुभयो जुन पशुपति शर्मा र स्वर्गीय गायक अन्जु माफ गर्नुहोस् मन्जु महतको आवाजमा रहेको जुन 16 जुन 8 गीत चर्चित अहिले नेपालमा चर्चित गीत हो र यो गीत मैले बिचैमा काट्न बाध्य भएँ श्रोताहरू निकै लामो गीत भएकोले गर्दा यो गीत व्याकरणमा बसिरहनेछ र श्रोताहरू यसै क्रममा म अर्को एउटा साहित्यपट्टि अलिकति लम्कन कोसिस गरेँ र एउटा गजल प्राप्त भएको छ जुन प्राप्त भन्दा पनि मैले नेपाल समाचारबाट मैले सावार गरेको थिएँ श्रोताहरू जुन यहाँहरू माझ राख्न जाँदैछु श्रोताहरू स्वीकार्नुहोस् यो गजल टाढा कहाँ जाउँ म तिमीलाई छोडेर सक्दिनँ बाँच्न तिमी बिना बाटो मोडेर सधैँ तिम्रै यादसँग लुका मारी खेल्छु आशा अभिलाषामा मनमुटु चोडेर प्रीत फुलेको छ चाहको फुलबारीमा नजानु है कतै तिमी तृष्णाले गोडेर तिमी जीवन तिमी धड्कन तिमी खुसी तिमी जीवन तिमी धड्कन तिमी खुसी खुसी हुन्न म तिम्रो चोखो माया तोडेर खुसी हुन्न म तिम्रो चोखो माया तोडेर श्रोताहरू यो गीत यो जुन गजलबाट मैले यहाँहरूलाई माझ यो गीत गजल राखेँ र श्रोताहरू अर्को प्रसङ्ग म यहाँहरूमा फेरि पुनः राख्न जाँदैछु अहिले सुनिरहेको छ रेडियो रिलेट 101.5 एफएम मेगाहर्जको तरङ्ग अन्तर्गत भोइस अफ साङ्गिला जुन रहेको छ नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति भोइस अफ साङ्गिला हरेक आइतबार आउने गर्दछ साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म र श्रोताहरू अर्को एउटा थोरै राजनीतिक प्रसङ्ग पनि फेरि जोड्न चाहे श्रोताहरू र संविधान सभाका अध्यक्ष सुभाष नेपाङले अघिल्लो संविधान सभाका उपलब्धि स्वामित्व ग्रहण प्रक्रियामा भए गएकाले संविधान लेखन आधार तयार भएको बताएका छन् सभाध्यक्षका लागि आयोजित प्रशिक्षण उद्घाटनपछि अध्यक्ष नेमाङले संविधान सभाको प्रष्ट मार्गचित्र पनि बनिसकेको बताए मार्गचित्रका आधारमा दलहरूको प्रतिबद्धता अनुसार एक वर्षभित्र नयाँ संविधान जारी गर्नुपर्छ उनले भने संविधान सभाबाट संविधान लेख्ने प्रक्रियामा एकपटक ह्याक बाहिर गए पनि फेरि जनप्रतिनिधिबाटै संविधान लेख्ने आधार तयार भएको उनको भनाइ थियो नेमाङले सबै क्षेत्रका मुद्दा सम्बोधन गर्दै समयमा संविधान गर्नका लागि केन्द्रित हुन सभासदलाई आग्रह गरे कानून न्याय संविधान सभा तथा संसदीय मामिला मन्त्री नररी आचार्यले संविधान सभाबाट संविधान बनाउने नेपाली जनताको चाहना अब छिट्टै पूरा हुने अवस्थामा रहेको बताए संविधान सभाबाट संविधान लेख्न पाउनु नै महत्वपूर्ण कुरा हो उनले भने संविधान सभाको काम छिट्टो होस् संविधान सभा निर्माणका लागि आवश्यक सबै सहयोग गर्न सरकार तयार छ संविधान सभा उपाध्यक्ष अनुसारी धरती मगरले संविधान लेखनमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताइन् संसद सचिवालयले संसदलाई संविधान सभा र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिन प्रशिक्षण आयोजना गरेको हो सचिवालयले सभासदलाई लोकतन्त्र र विद्या विहाको भूमिका संसदीय कार्यविधि तथा प्रक्रिया अन्तर्राष्ट्रिय अभ्यास तथा नेपाली अनुभव संसद सदस्यको भूमिका र उत्तरदायित्व समितिको भूमिका तथा कार्य संसदीय मर्यादा लगायत विषयमा प्रशिक्षण दिइँदैछ संक्रमण कालमा संविधान सभाको भूमिका संविधान निर्माण प्रक्रिया र कार्यविधि यसमा संविधान सभा सदस्यको भूमिका तथा उत्तरदायित्व र संविधान सभा समितिका कामबारे पनि संसद सभासदलाई प्रशिक्षण दिँदै गरेको सचिवालयले जनाएको छ जुन मैले यो नेपाल समाचारबाट मैले सावार गरेको थिएँ श्रोताहरू जुन नेपाल सभासदलाई डेढ सयको 2 समूह बनाएर प्रशिक्षण सञ्चालन गरिएको छ शनिबार सुरु भएको प्रशिक्षण आइतबार नै सकिने सचिवालयले जनाएको छ संविधान सभा सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराई सचिव ठाकुर प्रसाद बराल प्रवक्ता मुकुन्द शर्मा सहसचिव रामशरण घिमरे कानून मन्त्रालयका सहसचिव टेक प्रसाद ढुङ्गाना र संविधानविद विपिन अधिकारीले प्रशिक्षण दिइरहेका छन् संविधान सभाको पहिलो बैठक बस्नु अघि नै प्रशिक्षण दिने भनिए पनि आन्तरिक तयारी नपुगेकाले ढिलाइ भएको सचिवालयले जनाएको छ श्रोताहरू, जुन संविधान सभा र प्रशिक्षण सम्बन्धी जुन सभासदलाई दिएको जुन प्रशिक्षण सम्बन्धी मैले यहाँहरूलाई मैले यो छोटो प्रसङ्ग राखेँ। श्रोताहरू, कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेको छु, लगभग यहाँहरू माझ बस्ने मैले अब 4 मिनट मात्रै बाँकी छ र अहिले जाँदा जाँदै यहाँहरूलाई म अर्को एउटा मौसम सम्बन्धी राख्न जाँदैछु। जो मौसम सम्बन्धी जानकारी, र आजको तापक्रम रहेको थियो 33 डिग्री सेल्सियस र अहिलेको तापक्रम रहेको छ 23 डिग्री सेल्सियस र आज राति रहनेछ 21 डिग्री सेल्सियस। भोलिको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहनेछ। आज राति साउथ अस्ट्रेलियाको सबै भागमा मौसम सफा रहने र भोलि कतै कतै मान्सिक बदली भई बेलुकी पख हल्का वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ। भोलि सूर्योदय बिहान ठिक 7:27 हुनेछ भने सूर्यास्त साँझ ठिक 7:13 हुनेछ। श्रोताहरू, यो कार्यक्रम जुन मौसम सम्बन्धी जानकारी पछि कार्यक्रमबाट मैले विदा माग्नुपर्ने भइसकेको छ। कार्यक्रमको बिट मार्नु बेला भइसकेको छ र बिट मार्नुभन्दा पनि कार्यक्रमको पुरै बिट त होइन, आगामी आइतबार 7 सम्मका लागि यहाँहरू माझ ओचेल पर्दै कार्यक्रम बाट बिदा हुन चाहन्छु र यहाँहरूको सल्लाह सुझावको ठूलो आशा राख्दै अब यो अर्को साङ्गीतिक कोसेलीका बीच राख्दै यहाँहरूमा म बिदा हुन चाहन्छु। यहाँहरूको यो साता सुखमय रहोस्, मङ्गलमय रहोस्, शुभ रहोस्। हवस् त, नमस्ते, शुभ सन्ध्या।
छैन भन्दैमा पखेटीमा का काट्न जाने छैन भन्दैमा चौबन्दीमा पटुकी बाँध्या छैन भन्दै।